आदरणीय श्रोता नमस्कार, यो समय तपाईँ एडभेन्टिस्ट ओल्ड रेडियोको प्रस्तुति भोइस अफ होप आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ। कार्यक्रम प्रस्तुता म रवि, यो समय तपाईँको साथमा छु। बाइबलले भन्दछ, सारा भूमण्डल आकाशमण्डलको सृष्टिकर्ता परमेश्वर साँच्चै अचम्मको परमेश्वर हुनुहुन्छ। के तपाईँलाई थाहा छ, यस्तो सारा जगतको अधिपत्य परमेश्वर मानिस जातिले बुबा भनी बोलाएको रुचाउनुहुन्छ। परमेश्वर बादल पारिरहने केही डरलाग्दो न्यायकर्ता होइन, तर हामी हरेकको निम्ति आमा बुबा जस्तै नजिकको आत्मीय सम्बन्धमा रहने परमेश्वर हुनुहुन्छ। यस्तो प्रेमिलो परमेश्वरको विषयमा धेरै भन्दा धेरै जानकारी लिएर आफ्नो जीवनको बाँच्नुको उद्देश्यलाई बुझ्न सक्नुहुनेछ। जीवनको अर्थ बुझ्नु हाम्रो उत्तरदायित्व हो। आशाको बाणी कार्यक्रमले यी गहन कुराहरू बुझ्न तपाईँलाई मद्दत गर्दछ। आउनुहोस्, हामी तपाईँलाई हाम्रो कार्यक्रममा स्वागत गर्दछौ। सुरुमा हामी मधुर कृष्ण भजन सुन्नेछौ।
Give me
श्रोता मित्र, यो समय हामी पास्टर उमेश पोखरेलबाट आजको बाइबल सन्देश सुन्नेछौ।
श्रोता साथी, न्यानो अभिवादन साथ म तपाईँको आफ्नै आफन्त अर्थात् पास्टर उमेश कुमार पोखरेल परमेश्वरको वचन लिएर यो रेडियो कार्यक्रम मार्फत पुनः तपाईँहरूको घर आँगनमा उपस्थित भएको छु। श्रोता, तपाईँले हाम्रा कार्यक्रमहरू नियमित रूपमा सुनेर परमेश्वरका आशिषहरू प्राप्त गर्दै हुनुहुन्छ। आउनुहोस्, आज पनि तपाईँ हामी केही समय परमेश्वर सँगसँगै बसौँ र उहाँको विषयमा केही कुराहरू जानौँ। आजको प्रस्तुतिलाई पस गर्नुभन्दा पहिले आउनुहोस्, म परमेश्वरमा अगुवाईको लागि बिन्ती राख्नेछु। जीवित जुदो महान दयालु परमेश्वर, प्रभु हामी धन्यवादी छौँ यो जीवन र जीवनमा दिनुभएका प्रशस्त आशिषहरूलाई। यो रेडियो कार्यक्रमलाई प्रभु म तपाईँको हातमा राख्दछु। तपाईँले यसलाई तपाईँको राज्य र महिमाको प्रचारको खातिर यो देश र सारा संसारमा पुर्याउनुहोस्, ताकि धेरै मानिसहरूले तपाईँको ज्योतिलाई देख्न सके, तपाईँको राज्यमा आउने मौका पाऊ, यसबाट तपाईँको महिमा होस्। आमेन। श्रोत साथी, हामी प्रभु यीशु ख्रीष्टकै कुरा गर्दैछौँ र प्रभु यीशु ख्रीष्ट हाम्रो बीचमा आउनुभयो परमेश्वर भएर पनि हाम्रो खातिर उहाँ मन मर्नुभयो ताकि हामीले मुक्ति पाउन सकौँ। हामीले पाउनुपर्ने सजाय उहाँले लिनुभयो ताकि उहाँको ठाउँमा हामी रहन सकौँ। हाम्रा पापका निम्ति उहाँ दण्डित हुनुभयो। जुन उहाँसँग पटक्कै थिए उहाँ पाप रहित हुनुहुन्थ्यो। उहाँको धार्मिकताद्वारा हाम्रो उद्धार होस् जसमा हाम्रा कुनै अधिकार थिए। हाम्रो मृत्यु उहाँले लिनुभयो, मृत्युको दुःख भोग्नुभयो ताकि उहाँको जीवन हामीले पाउन सकौँ। उहाँमाथि परेको उर्राको चोटले हामी निको भयौँ भनेर पवित्र धर्मशास्त्र बाइबलले स्पष्ट रूपमा भनेको छ। येशूले उहाँको जीवन र मृत्युद्वारा पापको कारण बिग्रिएको कामलाई पुनस्थापना गर्नु भएन। शैतानले मानिसलाई परमेश्वरबाट सधैँको निम्ति टाढा राख्ने प्रयास गर्यो, तर येशु हामी मध्ये एक भएर उहाँले हामी माझ मानवीय सम्बन्ध गाँस्नु भयो जुन कहिले पनि चुडिने छैन। जब परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्नो एकलौती पुत्र दिनु, त्यो छोरो मानव जातिलाई सधैँको निम्ति थियो। परमेश्वरले मानव प्रकृति छोराको स्वरूपमा स्वीकार गर्नु, उहाँबाट परमेश्वरले त्यो चरित्रलाई प्रकृतिलाई स्वर्गसँग लैजानु, मानिसको यही छोरा स्वर्गीय सिंहासनको भागीदार हुनुहुन्छ। येशूमा स्वर्गको परिवार संसारका परिवारसँग एक भएका छन्। उहाँ हाम्रो दाजु हुनुहुन्छ। येशूको कामद्वारा परमेश्वरको राज्य पृथ्वीमा न्यायोचित ठहरिएको छ। सबै कुराका ज्ञाता परमेश्वर अनन्त प्रेमको ईश्वर हुनुहुन्छ भने देखाउनु। शैतानका आरोपहरू झुटा प्रमाणित भइसकेका छन्। परमेश्वरको विद्रोह फेरि कहिले माथि आउन सक्दैन। सबैजना चारैतिरबाट सुरक्षित छन्। संसारमा पाप फेरि उठ्न मौलाउन सक्दैन। प्रेमपूर्ण आत्मबलिदानद्वारा स्वर्गीय जन र पृथ्वीका बासिन्दाहरू आफ्नो सृजनाहरूसँग एक भएर बाँधिनु भएको छ जुन कहिले टुट्ने छैन। हराएकाहरूलाई बचाउने काम पुरा गरिनेछ। जहाँ धेरै पाप छ त्यहाँ परमेश्वरको अनुग्रह अझ शक्तिशाली भएको छ जुन यो संसारमा लडाईँ लडियो। अन्तमा यसको उचित सम्मान गरिन्छ। उहाँ महिमाको राजा रहनुभयो, दुःख भोग्नुभयो र मर्नुभयो, यसलाई नयाँ बनाइनेछ। परमेश्वर स्वयं यहाँ आफ्नो जनहरूसँग रहनुहुनेछ। बचाइएकाहरू अनन्तकालसँगसम्म परमेश्वरको ज्योतिमा हिँड्नेछ। परमेश्वरले मानिसका निम्ति दिनुभएको यस्तो अनुपम उपहारका निम्ति मानिसले उहाँलाई प्रशंसा गर्नेछन्। इमानुएल परमेश्वर हामीसँग हुनुहुन्छ भनेर भनिन्छ। श्रोत साथी, प्रभु येशू ख्रीष्ट हाम्रो खातिर संसारमा आउनु, तर उहाँलाई आफ्नै मानिसहरूले ग्रहण गरेन। उहाँ आफ्नै मानिसहरू कहाँ आउनुभयो, तर उहाँका आफ्ना मानिसहरूले उहाँलाई ग्रहण गरेन। कति दुःखद अवस्था। हामी पवित्र धर्मशास्त्र बाइबलमा हामीले हेऱ्यौँ भने पुरानो नियममा धेरै पहिले यहुदीहरूले एउटा उद्धारकर्ता वा मसीहको आशा वा प्रतिज्ञा गरेर बसेका थिए। यसै जीवित आशा र प्रतिज्ञाको आधारमा उनीहरूको घरमा गरिने आराधनामा उहाँको नाम पुकार गरिन्थ्यो। तर जब उहाँ आउनुभयो उनीहरूले उहाँलाई चिन्न सकेनन् भनेर परमेश्वरले इसरायलहरूलाई उहाँको आगमनको विषयमा भनिएका चिन्हहरू, भविष्यवाणीहरू र उहाँका नियमहरूलाई सम्झने र पालन गर्ने जाति भनेर चुन्नुभयो। त्यसकारण इसरायलहरूलाई चुनिएको जाति भनेर भनिन्छ। यही जाति नै संसारलाई परमेश्वरको बारेमा बताउने एउटा झरना बन्न सक्नेछ भनी परमेश्वर चाहनुहुन्छ। अब्राहमले देशहरू घुम्ने क्रममा यही कुरा बताए। युसुफले मिश्र देशमा परमेश्वरको विषयमा बताए। बेबिलोनका न्यायालयमा दानियल परमेश्वरका निम्ति ज्योतिको प्रकाश भए। हिब्रूले संसारका अरू देशमा यस्तै गर्नुपर्ने थियो। स्वर्गमा विराजमान साँचो परमेश्वरका विषयमा अरूलाई बताउनु पर्ने थियो। परमेश्वरले अब्राहमलाई उनीहरूद्वारा नै संसारका सबै मानिसहरूले आशिष पाउनेछन् भनी प्रतिज्ञा गर्नु। अब्राहमका सन्तानबाट इसरायल देशलाई यही प्रतिज्ञा गरिएको थियो। तर इसरायलीहरूले संसारिक सुखभन्दा पर केही पनि देख्न सकेन। जब उनीहरू कनान देशमा प्रवेश गरे उनीहरूले परमेश्वरको नीतिलाई वास्ता गरेन। तर उनीहरूका वरिपरिका अन्य जातिका परमेश्वरका जीवन पद्धति उनीहरूले अप्नाए। परमेश्वरले भविष्य वक्ताहरू पठाउ तर त्यसले केही पनि फरक पार्न सकेन। अरूले उनीहरूमाथि विजय हासिल गर्दा पनि उनीहरूको चेत खुलेन। बेबिलोनमा उनीहरूले पश्चाताप गरेर परमेश्वरलाई पछ्याए तापनि त्यो धेरै समयसम्म रहे। यदि इसरायलीहरूले परमेश्वरलाई पूर्ण रूपले पछ्याएको भए उहाँ उनीहरूलाई संसारको सबैभन्दा प्रतिष्ठित र प्रशंसाको योग्य बनाउनु हुन्थ्यो। उनीहरूको हटी अविश्वासको कारण उहाँका कार्यहरू कष्टका साथ पूरा गरे। अन्त्यमा बेबिलोनीहरूले देशलाई कब्जा गरे र मानिसहरू यताउता छरिए। यस्तो दुःखको समयमा धेरै फेरि परमेश्वरतर्फ फर्के। उनीहरूको जीवनबाट सत्यताको ज्योति प्रकाशित भयो। परमेश्वरका विषयमा कुराहरू चारैतिर फैलिन थाले। आफ्नो धर्मप्रति निष्ठावान धेरैले साँचो परमेश्वरको सत्यलाई चिनेर मुक्तिदातामा विश्वास पनि गरे। विश्वासीवास बन्दीहरूलाई पराई देशमा धेरै सताइयो। उनीहरूको आफ्नो विश्वास अनुसार विश्रामको दिन पालन गरेको तर अन्य जातिका चाडपर्वहरू नमानेको कारण धेरैलाई माए। तर धेरै जसो समयमा जब मूर्ति पूजकहरूले परमेश्वरका विश्वासीहरूलाई नाश गर्न खोजे उनीहरूको सामना परमेश्वर स्वयंले गर्नुभयो। र यसरी अरू शासकहरूले गवाही दिन सके। ती शासकहरूले बन्दी हिब्रूहरूप्रति परमेश्वरको शक्तिशाली संरक्षण मानेले। श्रोत साथी, जो इसरायलीहरू आफ्नो देशमा फर्कन सफल भए उनीहरूले कुदिएका मूर्तिहरू पूज्न छोडिदिए। बाहिरी आक्रमणहरूमा उनीहरूले निश्चयता मानिलिए र आफ्नो समृद्धि र सफलताको आशा परमेश्वरका नियमहरू मान्दा मात्र पाइन्छ भन्ने कुरामा उनीहरू निश्चिन्त भए। तर धेरैका निम्ति यो प्रेमपूर्वकको आज्ञाकारिता थिएन। उनीहरूको साथ स्वार्थ थियो। आफ्नो शब्दलाई बलियो पार्न सकिन्छ भने उनीहरूले परमेश्वरको सेवा गरे। संसारका निम्ति ज्योति हुनुभन्दा उनीहरूले आफैलाई सबैबाट टाढा राखे। परमेश्वरले मोसाद्वारा दिनुभएको शिक्षालाई लिएर मानिसहरूको बीचमा एउटा ठूलो पर्खाल नै खडा। सबै जाति र यहुदीहरूले यरुसलेमलाई स्वयं परमेश्वरले बरु बाहिरी राष्ट्रलाई मन पराउनुहोस् भन्ने कहिले पनि चाहेन। श्रोत साथी, इसरायलीहरू परमेश्वरले चुनिएका जातिहरू, तिनीहरूले परमेश्वरको योजनाहरूलाई बुझ्न सकेनन्। परमेश्वरको इच्छाहरूलाई उनीहरूले आत्मसात गर्न नसकेको कारणले उनीहरूको जीवनमा उनीहरूले धेरै कष्टहरू पाए। र जब उनीहरू परमेश्वरबाट टाढा भए उनीहरूको अवस्था कस्तो थियो, अनि जब उनीहरू कष्टमा परे उनीहरूले परमेश्वरलाई पुकारे, सम्झे, अनि परमेश्वरले फेरि उनीहरूलाई उद्धार गरे। र आज हामी पनि त्यही अवस्थामा छौँ। हामी आधुनिक इसरायलीहरू परमेश्वरका जनहरू। त्यो कुरो हाम्रो जीवनमा पनि हामी देख्दैछौँ। जब जब तपाईँ हामी आफ्नो जीवनलाई पूर्ण रूपमा परमेश्वरको इच्छा अनुसार समर्पित गरी दिन प्रतिदिन हामी अगाडि बढ्छौँ, निश्चय नै हाम्रा जीवनका सबै किसिमका अप्ठ्याराहरू, खाँचाहरू, नमिलेका पक्षहरूलाई परमेश्वरले मिलाइदिनुहुन्छ। तर जब जब तपाईँ हामी सबै कुराहरू आफै हुँ भनेर परमेश्वरदेखि हामी टाढा हुन्छौँ अनि सबै किसिमका सांसारिक कुराहरू, अप्ठ्याराहरू, सैद्धान्तिक पीडाहरू हाम्रो जीवनमा आइलाग्छ, तपाईँ हामीले सोचेकै छौँ। त्यस कारण श्रोता, परमेश्वरले तपाईँ र मलाई यो अवस्था दिनुभएको छ। परमेश्वर तपाईँ हाम्रो बिचमा आउनुभएको छ, तपाईँ हाम्रो बिचमा बस्न चाहनुहुन्छ, तपाईँ हाम्रो दुःख कष्टलाई उहाँ बाँड्न चाहनुहुन्छ, लिन चाहनुहुन्छ। र यो अवस्थामा तपाईँ हामीले हाम्रा सबै बोझहरू, हाम्रा दुःखहरू, कष्टहरू, अप्ठ्याराहरू, फिक्री चिन्ताहरू परमेश्वरमा राखेर आफ्नो जीवनलाई परमेश्वरको अगुवाईमा, परमेश्वरको इच्छामा छोडिदिउँ भने हाम्रो जीवन निश्चय नै सरल, सफल र आनन्दमय हुनेछ। यी वचनहरूले तपाईँ र मलाई आशिष दिउन्।
श्रोता, भर्खरै यहाँले पास्टर उमेश पोखरेलबाट बाइबल वचन सुन्नुभयो। यो समय तपाईँ एडभेन्टिस्ट ओल्ड रेडियोको प्रस्तुति भोइस अफ होप, आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ। कार्यक्रम सुनेर बस्नुहुने सबै श्रोतालाई हामी हाम्रो कार्यक्रममा स्वागत गर्न चाहन्छौ।
श्रोता मित्र, यदि तपाईँ जीवनदेखि हरेस खानु भएको छ, तपाईँका जीवनमा धेरै अनुत्तरित प्रश्नहरू छन् भने आउनुहोस्, हामी तपाईँलाई परमेश्वरको ज्योतिमा डोर्याउन चाहन्छौँ। तपाईँ आफ्नो जीवनका चिन्ता फिक्रीबाट निश्चिन्त हुनुहोस् र बाँच्नुको आनन्द परमेश्वरको सामिप्यमा कति मिठो हुन्छ त्यो चाख्नुहोस् भनी हामी चाहन्छौ।
श्रोता, यदि तपाईँ आशाको बाणी कार्यक्रमलाई अनलाइन सुन्न चाहनुहुन्छ वा डाउनलोड गर्न चाहनुहुन्छ भने www.awr.org मा जानुहोस्। त्यहाँ तपाईँले प्रत्येक दिनको कार्यक्रम सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ। हाम्रो वेब पेज यस प्रकार छ, www.awr.org। श्रोता, यदि तपाईँ हामीसित सिधै फोनमा सम्पर्क गर्न चाहनुहुन्छ भने हाम्रा नम्बरहरू यस प्रकार छन्: 98165501120, 98165501120 र अर्को 98183595555, 98183595555।
श्रोता मित्रहरू, ख्रिस्ट येशूको नाउँमा न्यानो अभिवादन, जय मसीह। म तपाईँहरूको साथी उमेश यमन थापा सदाझैं आज पनि तपाईँहरूको रेडियो सेट सामु उपस्थित भइसकेको छु। श्रोता मित्रहरू, आज म तपाईँहरूको माझमा हामीले कलेजो बारे जान्नै पर्ने तथ्यहरूको विषयमा केही जानकारी लिएर उपस्थित भइसकेको छु। केही दिन अघि एउटा च्यारिटी सोमा बलिउड अभिनेता अमिताभ बच्चनले आफू केवल 25% कलेजोले बाँचिरहेको सार्वजनिक गरे। थाहा पाउँदा 75% कलेजो बिग्रिसकेका अवस्था रहेको र बाँकी 25% जोगाएर आफू बाँचिरहेको उनले बताए। तर के बिग्रिएको कलेजो जोगाउन सकिन्छ? कलेजो बारे जान्ने पर्ने तथ्य। प्राध्यापक डाक्टर अनिल मिश्र भन्नुहुन्छ, कलेजोमा समस्या देखिए जटिल अवस्थामा पुग्न नदिन समय समयमा रक्त परीक्षण गराइराख्नुपर्छ। कलेजोलाई हानि हुने औषधि प्रयोग गर्नु हुँदैन। कलेजो यस्तो महत्त्वपूर्ण अङ्ग हो जसले खाएको खाना पचाएर शरीरमा पोषण दिने भूमिका खेल्छ। हाम्रो शरीरको 22 फिट लामो आन्द्रभित्र हुने सम्पूर्ण पाचन क्रिया मिलाउने काम कलेजोले नै गर्छ। कलेजो बिग्रिए भने कब्जियत तथा अपचको समस्या निम्तिन सक्दछ। शरीरमा जन्डिस देखिनु, हात गोडा सुन्निनु, बान्ता हुनु, अस्वाभाविक तौल घट्दै जानु जस्ता लक्षण कलेजो बिग्रिएको सङ्केत हो। कलेजो बिग्रिएसँगै पाचन क्रियामा गडबडी हुँदा डकार आउने, पेट फुल्ने, ढुस्स हुने, ग्यास बन्ने समस्या देखिन थाल्छ। कहिलेकाहीँ भने लक्षणै नदेखिन पनि सक्छ। रक्त परीक्षण गरेर मात्र कलेजोको अवस्था बुझ्न सकिन्छ। श्रोता मित्रहरू, कलेजोको प्रमुख शत्रु मद्यपान हो। अल्कोहलमा रक्सीको मात्रा पनि हुन्छ, तर अत्याधिक अल्कोहल सेवनले कलेजोमा हानि पुर्याउँछ। कलेजोमा समस्या देखिसकेको छ भने चाहिँ अल्कोहल छुन पनि हुँदैन। इन्जेक्सनबाट लागु पदार्थ लिँदा विभिन्न किसिमका प्राणघातक सरुवा रोग लाग्छन्। हेपाटाइटिस बी सी जस्तो कलेजो बिगार्ने दीर्घ रोग पनि इन्जेक्सनको माध्यमबाट सरेको हुन्छ। अस्पतालमा उपचार गर्न आउने हेपाटाइटिसको बिरामी मध्ये 90% इन्जेक्सनबाट लागु पदार्थ सेवन गर्ने पाइएको छ। नेपालमा कलेजोमा समस्या लिएर आउनेहरू बढी मद्यपान नै गर्दछन्। अल्कोहल सेवन गर्नले कलेजो बिग्रिने सम्भावना 80% हुन्छ। नियमित जाँड रक्सी खाँदै गयो भने रङ फेरिँदै अन्तत 90% कलेजो खराब हुन्छ। रक्सी खान छोडे सामान्य अवस्थामा फर्किन्छ र औषधिले निको पार्छ। कलेजो बिग्रिएपछि पनि रक्सी सेवन नछाडे फ्याब्रिक अथवा धागोको रेसा जस्तै कडा हुँदै जान्छ। यसलाई फ्याब्रोसिस भनिन्छ। यो अवस्थाबाट कलेजोलाई सही अवस्थामा फर्काउन एकदमै गाह्रो हुन्छ, तर केही समयको लागि रोकथाम भने गर्न सकिन्छ। कलेजो बिग्रिएको थाहा हुँदाहुँदै पनि रक्सी सेवन गर्दै गयो भने पुरै ड्यामेज अवस्थामा पुग्छ। यो अवस्थालाई सिरोसिस भनिन्छ। यो अवस्थामा पुगेपछि ट्रान्सप्लान्टको पनि विकल्प छैन, यो अन्तिम चरण हो। श्रोता मित्रहरू, अत्याधिक मदिरा सेवन गर्ने बाहेक लागु औषध दुर्व्यसनी पौष्टिक खाना खान नपाएको व्यक्तिको कलेजो बिग्रिने गर्दछ। कतिपय अवस्थामा शरीरमा आइरनको उत्पादन वत्तै बढ्यो भने पनि कलेजोमा समस्या निम्तिन्छ। शरीरमा धेरै आइरन उत्पादन हुनुलाई होमोक्रोमाटोसिस भनिन्छ। त्यसो त आवश्यक हेमोग्लोबिन निर्माण गर्न शरीरलाई आइरन आवश्यक पर्छ, तर धेरै भयो भने कलेजोको लागि फाइदाजनक हुँदैन। त्यसैले बेला बेलामा शरीरमा आइरनको मात्रा जाँच गराइराख्नुपर्छ। श्रोता मित्रहरू, ओभरडोज औषधि पनि कलेजो बिगार्ने एउटा प्रमुख कारण हो। त्यसो त सबै खाले औषधिमा भन्दा पनि विशेष केही औषधिको हकमा यो लागु हुन्छ। दुखाइ र ज्वरो कम गर्ने कतिपय औषधि ओभरडोज भयो भने सिधै कलेजोमा असर पर्छ, अन्जानमै यस्तै कलेजो खाइदिन सक्छ। श्रोता मित्रहरू, यो त भयो कलेजो बारे हामीले जान्नै पर्ने विभिन्न तथ्यहरू। म तपाईँहरूको साथी फेरि अर्को दिन नयाँ प्रस्तुति लिएर आउने बाचासहित अहिलेलाई तपाईँहरू माझबाट बिदा माग्दछु। जय मसीह, धन्यवाद।
यीशुको महिमा गाउँदै हिँड्छु म।
श्रोता, तपाईँलाई आजको हाम्रो यो कार्यक्रम शिक्षाप्रद लाग्यो र तपाईँले यसबाट विशेष अगुवाई लिन सक्नु भएको छ भने हामीले आशा लिएका छौँ। हामीसँग पत्राचार गर्ने हाम्रो ठेगाना यस प्रकार छ: आशाको बाणी, पोस्ट बक्स नम्बर 20002, काठमाडौँ, नेपाल। श्रोता, यदि तपाईँ हाम्रो स्टुडियोको नम्बरमा सम्पर्क गर्न चाहनुहुन्छ भने हाम्रा नम्बरहरू यस प्रकार छन्: 9816551020, 9816551020, र अर्को 9818355555, 9818355555। हवस् त श्रोता, भोलि फेरि यही स्टेशन र यही समयमा यहाँसँग भेट्ने आशा राख्दै प्राविधिक साथी राजेश आडा, पास्टर उमेश पोखरेल र कार्यक्रम प्रस्तुत म रवि यहाँसँग बिदा माग्दछौ। नमस्कार।